وآله وعترته وأهل بيته الطيبين الطاهرين المعصومين المكرمين، سيما على الإمام المنتظر والحجة الثاني أشر، أجل اللهم له الفرج. أما بعد، فقد قال الله عز وجل في كتابه المبين: بسم الله الرحمن الرحيم، وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداع إذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون. صلوات. ماہ مبارک رمضان کی شروع شروع کی تقریریں ہیں، اس لیے ابھی ایک انٹروڈکشن ہی چلے گا رمضان کا، ماہ مبارک رمضان کا اور اس کی عبادتوں کا. آج قرآن کریم کی جس آیت کی میں نے تلاوت کی ہے، یہ آیت اس ماہ مبارک رمضان کے ایک انتہائی اہم میسج کو ہم تک پہنچا رہی. روزے کی قرآن کریم میں مسلسل 7-8 آیتیں ہیں. جتنی عبادتیں اسلام میں واجب ہیں، جو ہمارے یہاں شارٹ کر کے کہا جاتا ہے کہ فروع دین 10 ہیں، ان میں روزہ اور کسی حد تک حج. کل ایک جملہ میں نے کہا تھا، آج اس کو ریپیٹ کر رہا ہوں، اور ریپیٹ کرنے کی ایک وجہ یہ بھی کہ آگے کی تقاریر میں ایک آدھ تقریر حج کے حوالے سے آئے گی. تو جو جملہ میں نے کل کہا تھا اسے ریپیٹ کر رہا ہوں کہ فروع دین میں جتنی عبادتیں، اس میں روزہ اور حج بہت ایک دوسرے کے کلوز ہیں. اس کو آپ ایک طرح سے ٹوئن سمجھ لیجیے. اور یہ جو جملہ میں نے کہا ہے، یہ جو اس کے لیے کچھ پروف ہیں قرآن سے، جو میں ایک بات آج کہوں گا ایک بات کل. پورے قرآن میں آپ دیکھ لیجئے گا ڈیٹیل کے ساتھ مسائل کسی عبادت کے نہیں آئے، لیکن ایک روزہ وہ عبادت ہے اور ایک حج کہ جس کا ایک اسٹرکچر قرآن نے بتایا ہے کہ روزہ کیسے رکھا جاتا ہے، حج کیسے کیا جاتا ہے. نماز کے لیے نہیں، نماز کے لیے بس ہے کہ نماز قائم کرو. زکوٰۃ کے لیے یہ ہے کہ بس زکوٰۃ ادا کرو، جس کی وجہ سے آج تک یہ پرابلم ہے کہ کرنسی نوٹ پہ زکوٰۃ واجب نہیں ہے، لیکن لوگوں کو یہ مسئلہ ڈائجسٹ نہیں ہو پا رہا. اس لیے کہ قرآن کے اندر کوئی ڈیٹیل ہے ہی، تو زکوٰۃ دے دو. خمس، آج بھی دنیا میں بہت سارے شیعہ خمس کو واجب نہیں سمجھتے. آرگومنٹ یہی ہے کہ قرآن میں صرف ایک آیت آئی ہے خمس کی، اور اس میں بھی صرف اور صرف مال غنیمت کا ذکر، امر بالمعروف نہیں عن المنکر. میں قرآن میں حج کرو، لیکن کیسے کریں؟ ایک روزہ وہ عبادت ہے جس کے بہت ڈیٹیل مسئلے قرآن میں آئے. پورے مسئلے تو نہیں آئے ہیں، لیکن جتنی ڈیٹیل میں قرآن روزے کے بارے میں گیا، اور پھر کسی حد تک حج، کوئی اور عبادت ایسی نہیں. لیکن روزے کی اتنی ڈیٹیل بتانے کے باوجود، آج بھی اکثر مومنین کرام ایسے ہیں جن کو روزے کے کچھ بہت ہی بیسک مسئلے بھی نہیں معلوم. ٹرول ہٹن کے بارے میں تو مجھے یقین ہے کہ یہاں ایسی غلطی نہیں ہوتی ہوگی، لیکن جو میرا پوری دنیا کا ایکسپیرینس ہے وہ یہ ہے کہ مثلاً ایک بہت ہی اہم مسئلہ یہ ہے کہ اگر کبھی انسان روزہ قضا کرے اور نیکسٹ رمضان تک وہ روزہ نہیں رکھ سکے، تو اس کے بعد اس کے اوپر قضا کے ساتھ ساتھ فدیہ بھی واجب ہوتا. اب پہلے تو یہ لوگوں کو سمجھانا پڑتا فدیہ کسے کہتے ہیں. فدیہ کا مطلب ہوتا ہے، جو پرانے زمانے میں ہمارے یہاں میجرمنٹ کا طریقہ تھا 14 چھٹانک، یہ آج کل ہے 3/4 کلو، یعنی 750 گرام کھانے پینے کی کوئی چیز غریب کو دینا. جو آدمی جان بوجھ کر انٹینشنلی پرپزلی روزہ قضا کرے، اس کی تو الگ سزا ہے کہ روزہ بھی رکھنا ہے اور اس کی پینلٹی میں 60 غریبوں کو کھانا بھی کھلانا یا 60 روزے رکھنا وہ چھوڑ دیجیے. وہ تقریباً خوجا کمیونٹی میں مجھے کوئی ایسا نظر نہیں آتا ہے. یہاں نمازیں چاہے قضا ہوتی ہوں لیکن روزے لوگ بچپنے سے ہی رکھنے لگتے ہیں, اور حتیٰ یہ کہ سینئر سٹیزن ہونے کے بعد بھی روزے رکھتے رہتے ہیں. گھر کے اسلام میں ایسا کوئی کنسیپٹ نہیں ہے کہ سینئر سٹیزن ہے تو روزے معاف ہو گئے, لیکن بہت سی جگہ پہ لوگ سمجھتے ہیں کہ ہم بوڑھے ہیں تو روزے معاف ہو گئے, یہاں پہ لوگ رکھتے ہیں. لیکن اگر انٹینشنلی نہیں, کسی وجہ سے, کسی مجبوری, شریعت کی مجبوری کی وجہ سے روزہ آپ نے نہیں رکھا, تو اس کی قضا کرنا یہ ہر ایک کو معلوم ہے. بعض مجتہدین کہتے ہیں کہ قضا بھی آپ کو بیفور نیکسٹ رمضان کرنا, لیکن چلیں ٹرولہٹن کے مومنین جن مجتہدین کی تقلید میں پہلے تھے یا ابھی, آغائے محسن حکیم, آغائے خوئی, آغائے سیستانی, کہ تینوں کے تینوں مرجے کہتے ہیں کہ نہیں, روزے کی قضا جو ہے اس میں ٹائم لیمٹ نہیں ہے, آپ مرنے سے پہلے کبھی بھی رکھ سکتے ہیں. لیکن اگر آپ نے نیکسٹ رمضان کا قضا نہیں رکھی تو گناہ نہیں کیا, لیکن ایک ایڈیشن ہو جائے گا واجبات میں کہ روزے کی قضا بھی رکھو اور ہر روزے کے بدلے میں ایک غریب کو فوڈ بھی پرووائڈ کرو. اب اس کی سب سے بڑی مثال یا ایگزامپل جو ہے وہ ہماری لیڈیز ہوتی. بہرحال ہر عورت, ایک ہیلدی عورت, ایک نارمل عورت رمضان کے مہینے میں 5, 6, 7 روزے اس کے قضا ہوتے ہیں. اور یہ تو آپ مجلسوں میں اکثر سنتے ہیں کہ روزے اور نماز کا ایک ڈفرینس یہ بھی کہ عورت جو نمازیں اپنی نجاست کے پیریڈ میں چھوڑے گی اس کی قضا نہیں, لیکن روزے جو چھوڑے جائیں گے اس کی قضا ہے. روزہ چھوڑنا بھی واجب ہے, روزہ رکھ بھی نہیں سکتی اور بعد میں قضا بھی کرنا. لیکن اگر یہ قضا اس نے نیکسٹ رمضان تک نہیں کی تو اب قضا بھی کرنا ہے اور ہر روزے کے بدلے میں اسے غریب کو کھانا بھی دینا. اس کی ڈیٹیل میں میں نہیں جا رہا ہوں, تقریر کا ٹائم بہرحال آج گائے والی تقریر نہیں, آج ہاتھی والی تقریر ہے, اس لیے ٹائم لمٹ میں ہم کو رہنا ہے. لیکن اس کے علاوہ ٹریولر, مسافر آدمی ہے, سفر میں روزہ حرام ہے, وہ رکھنا بھی چاہے تو نہیں رکھ سکتا, لیکن اس کی قضا اگر اس نے نیکسٹ رمضان تک نہیں کی تو واندہ نہیں ہے, گناہ نہیں ہے, لیکن اس کے بعد قضا بھی کرنا ہے اور ایک فدیہ بھی دینا ہے. فدیہ مینس ایک غریب کا کھانا. مریض آدمی, بیمار آدمی, جو پرماننٹ بیمار نہیں, جو پورا سال بیمار رہے اس کے روزے معاف ہیں, لیکن جو بیمار ہوا رمضان میں پھر ٹھیک ہو گئے, قضا بھی کرنا ہے پلس ایک فدیہ بھی دینا ہے اگر نیکسٹ رمضان تک قضا نہیں رکھا. گناہگار نہیں ہے اکارڈنگ ٹو آغائے خوئی اینڈ آغائے سیستانی. ہاں امام خمینی اور آغائے خامنائی تو کہتے ہیں گناہگار بھی ہے, لیکن ان کا مسئلہ بتا کے میں آپ کو کنفیوز نہیں کروں گا. ان شارٹ یہ کہ یہ غلطی ایسی ہے جو تقریباً ساری شیعہ دنیا میں ہو رہی ہے. لیڈیز ہیں 20-20, 25-25 سال کے روزے ان کے قضا ہیں, وہ نہیں رکھ رہی, تو وہ تو گناہ نہیں ہے, لیکن اب روزے کی قضا کے ساتھ ان کو ایک فدیہ کھانا بھی دینا. اور اس کے اندر جو سیکنڈ ٹیکنیکل مسٹیک ہوتی ہے وہ یہ کہ شریعت میں جہاں جہاں روزے کے بدلے میں کھانا, تو واجب ہے کہ غریب کو کھانا ہی دیا جائے, پیسے نہیں دے سکتے. اگر آپ نے غریب کو پیسے دے دیے, کیونکہ آج کل غریب کے لیے پیسے زیادہ بینیفٹ ہیں, کھانا تو مل ہی جاتا ہے غریب سے غریب آدمی کو, لیکن اور بھی تو اس کے خرچے ہیں, کپڑا وغیرہ ہے, مکان ہے, بچوں کی ایجوکیشن. لیکن جہاں جہاں روزے کے مسئلے میں کھانا واجب ہے وہاں کھانا ہی دینا پڑے گا, وہی راشن, وہی گروسری, آپ ایسے نہیں دے سکتے. خیر اب یہ دو تین مسئلے میں نے اس لیے بتا دیے کہ قرآن کریم نے نماز, زکوٰۃ, خمس, ایون جہاد, امر بالمعروف, اس میں صرف یہ بتایا کہ واجب ہے, ڈیٹیل قرآن نے نہیں بتائی. روزہ وہ عبادت ہے جس کے اندر قرآن سب سے زیادہ ڈیٹیل میں گیا. روزہ کب رکھنا ہے, کس کو رکھنا ہے, مریض کا مسئلہ, مسافر کا مسئلہ, روزے کے ٹائمنگ کا مسئلہ, ساری چیزیں قرآن میں آئی. اور پھر حج, کیونکہ حج اور روزہ جو ہے نا تقریباً ہر جگہ ساتھ ساتھ رہتے ہیں, لیکن اب میرے ہاتھ میں قرآن ہے، میں ٹائم کم ہے اس لیے قرآن کی ساری آیتوں کی تلاوت نہیں کروں گا، خالی آپ کو قرآن دور سے دکھاؤں گا کہ یہ سورہ بقرہ ہے جو آج آپ نے تلاوت کیا ہوگا، اس لیے کہ سیکنڈ پارہ، یہ پورا ایک پیج روزے کے مسئلے، روزہ کس طرح رکھا جائے، کس کو رکھنا ہے، کیا ٹائمنگ ہے، کیا چیز حرام، سیکنڈ پیج پورا کا پورا روزے کے مسئلے، پورے قرآن میں آپ کو اتنے مسائل کسی عبادت کے نہیں ملیں گے جتنے روزے کے، دو پیج قرآن کریم نے خالی روزے کے لیے دیے، اور پھر اسی سورہ بقرہ میں دو پیج کے بعد حج ہے، حج بنے نے ہاف پیج، تو روزہ جو پورے دو پیجز میں روزے کے مسئلے ہیں، حج کا ایک پیج، نماز کے لیے صرف آدھی آیت ہوتی، زکات کے لیے صرف ایک آیت ہوتی، لیکن اب دیکھیں جو اصل بات تھی وہ یہ کہ اتنے سارے مسئلے قرآن روزے کے بتا رہا، اگر ٹائم زیادہ ہوتا تو میں ٹرانسلیشن کر کے ایٹ لیسٹ آیت تو آپ کو سنا دیتا، لیکن وقت نہیں، اب اتنے سارے مسئلے قرآن روزے کے بتا رہا، لیکن بیچ میں، بالکل بالکل بیچ میں تقریباً یہاں پہ قرآن نے روزے کو روک دیا، ایک اور ٹاپک پہ بات کی صرف ایک آیت، اور پھر دوبارہ روزے کا بیان ریزیوم کیا، دوبارہ شروع کر دیا، وہ کون سی عبادت ہے کہ روزے کے مسلسل 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 مسئلے چل رہے ہیں پورے، ایسا نہیں ہے کہ ایک روزے کا مسئلہ، ایک نماز کا، پھر ایک حج کا، پھر روزے کا، نہیں، پورے مسلسل دو پیجز روزے کے بارے میں صرف بیچ میں دو لائنیں قرآن نے روک کر ایک اور عبادت بتائی، یہ وہی عبادت ہے جس کی آیت میں نے ابھی تلاوت کی، اور آیت یہ ہے کہ روزے کا بیان چل رہا ہے، خدا کہہ رہا کہ ہم نے تم پہ روزے واجب کیے جس طرح تم سے پہلے والوں پہ واجب کیے، روزے چند دنوں کے لیے، جو مریض ہے، جو مسافر ہے، وہ روزے بعد میں رکھ لے، جو لوگ روزہ رکھنے کی طاقت نہیں رکھتے ہیں بڑھاپے کی وجہ سے، وہ ایک کھانا دے دیں غریب کو، اور یاد رکھو کہ رمضان کے مہینے میں ہم نے قرآن کو نازل کیا، جو ہدایت بھی ہے جس میں کھلی نشانیاں بھی، جس کو یہ مہینہ مل جائے اس کو روزہ رکھنا ہی رکھنا، اور دیکھو یہ یاد رکھو کہ کھانے اور پینے کو فجر تک جاری رکھنا، جیسے ہی فجر کا وقت آ جائے کھانا پینا بند کر دینا، یہ ساری آیتیں چل رہی ہیں، بیچ میں قرآن نے روزے کو روک دی، اور اس کے بعد پھر یہ آیت آئی، وَإِذَا سَأَلَكَ عِبَادِ عَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ، پورے قرآن کی اونلی آیت ہے جہاں سات مرتبہ لفظ میں آیا ہے، فرسٹ پرسن کا پروناؤن میں، اِذَا سَأَلَكَ عِبَادِ، روزے کا بیان چل رہا، روزہ رکھو، مریض کا یہ حکم ہے، مسافر کا یہ حکم ہے، جو طاقت نہیں رکھتا اس کا یہ حکم ہے، پھر قرآن نے کہا لیکن سن، جب میرا بندہ مجھ سے دعا کرتا، اذا سألک عبادی، جب میرا بندہ مجھ سے دعا کرتا، فإنی قریب، میں اس کے بہت قریب ہوں، میں سب سے زیادہ ہمارے اور آپ کے اللہ قریب ہے، فإنی قریب، تو وہ یاد رکھے میں اس کے قریب ہوں، اجیب دعوت الداع، کوئی بھی دعا کرنے والا دعا کرے گا میں فوراً اس کو جواب دیتا ہوں، فَلْيَسْتَجِيبُ لِي، تو اسے بھی چاہیے کہ میری آواز اور میری کال پہ جواب دے، وَلْيُؤْمِنُ بِي، اور مجھ پر یقین رکھے، ایمان رکھے، یعنی آپ دعا کریں، اور اگر دعا جو ہے فوراً قبول نہ ہو، ایکسپٹیڈ نہ ہو، اس کا ریزلٹ نہ آئے، تو پریشان نہ ہو، مایوس نہ ہو، ہوپلیس نہ ہو، اللہ پہ یقین رکھے کہ دعا اگر ڈیلے ہو رہی ہے اس میں بھی ہمارا کوئی بینیفٹ ہے، یہ تو دعا کے لیے بہت اہم رول ہے، اس لیے کہ اگر ہم اس کو ذہن میں نہیں رکھیں گے تو دعا پہ سے ہمارا کانفیڈنس ختم ہو جائے گا، ہم 500 دعائیں کرتے ہیں کہیں 5 دعائیں قبول ہوتی ہیں، تو یہ تو بہت اہم بات ہے، لیکن روزے کے مسئلوں کے بیچ میں قرآن نے روکا آیت کو اور کہا سنو اے میرے بندو، جب تم مجھ سے کوئی دعا کرتے ہو تو میں تمہاری دعا کو سنتا بھی ہوں، اس کے بعد تمہیں جواب بھی دیتا ہوں اور تمہارے بہت قریب ہوں، آیت درمیان میں لا کے یہ بتایا جا رہا ہے جو کل میں نے کہا تھا کہ رمضان کی اہم ترین عبادت و روزہ تو ہے، لیکن رمضان کا مہینہ بنیادی طور پہ دعا کا مہینہ، اور اس لیے دعا کی اہمیت اور زیادہ کہ رمضان میں روزہ آپ 24 گھنٹے نہیں رکھ سکتے، دن کو روزہ ہے، رات کو روزہ نہیں، بلکہ اگر کوئی رات کو بھی روزے کی نیت کرے تو یہ بھی حرام ہو جائے، اسلام میں ایکسٹریمزم نہیں ہے، اسلام جو ہے بیلنس دین، بھائی ایک آدمی ہے اس کو بہت شوق ہے عبادت کا، چنانچہ وہ کہتا ہے کہ میں اللہ کی خوشی کی خاطر دن کو بھی روزہ رکھتا ہوں، رات کو بھی نہیں کھاتا ہوں، یہ حرام روزہ، شریعت میں اگر روزے کا اتنا ثواب ہے تو کچھ روزے حرام بھی ہیں، اور حرام روزوں میں ہے صوم الوصال، دن اور رات کو ملا کے روزہ رکھنا، دیکھیں یہ مسئلہ یہاں پیش آ سکتا ہے इसलिए कि स्वीडन है या नॉर्वे है या इंग्लैंड का एक्सट्रीम नॉर्थ, वहां कभी कभार समर में सिर्फ 2 घंटे की रात होती है, आपके यहां से भी ज्यादा छोटी रात, सिर्फ 2 घंटे 1.5 घंटे की रात होती। उसने कहा जब मैंने इतनी देर फाका किया 1.5 घंटा और सही, कोई प्रॉब्लम नहीं, लेकिन हराम हो गया। तो आप रोजा तो वो है जो आप सिर्फ रमजान के दिन में रख सकते हैं। इसका रीजन भी कुरान इसी आयत में दे रहा, युरीदुल्लाहु बिकुमुल युस्रा वला युरीदु बिकुमुल उसर। अल्लाह तुमसे वाजिबात की डिमांड कर रहा, लेकिन अल्लाह तुम्हें जहमत और तकलीफ में नहीं डालना चाहता। अल्लाह उतना ही तुम पर वाजिब कर रहा है जितना तुम्हारी कैपेसिटी है, जितनी तुम्हें ताकत है। तो अब कुरान करीम ने बताया रोजा दिन का वक्त है, लेकिन दुआ वो इबादत है जो दिन को भी होती है, रात को भी होती है, सुबह को भी होती है, शाम को भी होती है, सहारत में भी होती है, नजासत में भी होती है। तो रमजान में रोजा, फॉर एग्जाम्पल कह रहा हूं, 24 में से 12 घंटे की इबादत, और दुआ जो है 24 के 24 घंटे की इबादत है, और खास दुआ का महीना है रमजान, इसीलिए रोजे को रोक कर दुआ की बात की। अब यहां एक छोटी सी बात सुन ली, दुआ दुआ कुरान ने कह दिया ना कि मुझसे दुआ करो मैं करीब हूं, लेकिन फिर कुछ टाइम ऐसे हैं जिसकी दुआ जल्दी कबूल होती और कुछ प्लेसेस ऐसी हैं जहां की दुआ जल्दी कबूल होती। लेकिन हम हैं दुआ करने वाले, अल्लाह है दुआ सुनने वाले। जो हम और अल्लाह फोलहटन में है वही मक्के में भी, लेकिन यहां की दुआ जरा देर से कबूल होगी, मक्के की दुआ जल्दी कबूल होगी। देखिए वही हम हैं वही अल्लाह, आज 3rd of Ramadan हम जो दुआ करेंगे और 23rd of Ramadan को हम जो दुआ करेंगे, हम वही हम हैं। 20 दिन में हमें कोई चेंज नहीं आ जाएगी, अल्लाह वही अल्लाह है, 20 दिन में अल्लाह में चेंज नहीं आ जाएगी। इसी टोल हेटन में आज की दुआ और 23 रमजान शब कदर की दुआ, फर्क है कि नहीं, कितने जल्दी वो दुआ कबूल। तो अब दुआ रमजान की सबसे बड़ी इबादत, 24 घंटे मांगी जा सकती, अल्लाह हर दुआ को सुनता है और जवाब देता है, लेकिन कुछ टाइम ऐसे हैं जिसकी दुआ बहुत जल्द एक्सेप्ट, कुछ प्लेसेस ऐसे हैं जिसकी दुआ बहुत जल्द कबूल। लेकिन अजीब बात यह कि लोगों को यह तो याद है मक्के की दुआ जल्दी कबूल, करबला की दुआ जल्दी कबूल, शब कदर की दुआ जल्दी कबूल, शब जुमा की दुआ जो है वो अल्लाह जल्दी कबूल करता, तिलावत कुरान के वक्त अल्लाह दुआ को जल्दी कबूल करता, नमाज के फौरन बाद दुआ को अल्लाह जल्दी कबूल करता, ये सब लोगों को याद। इसीलिए ये जो मैंने एग्जांपल दी, यहां लोग दुआ भी करते हैं, मक्के में करते हैं, मदीने में करते हैं, करबला में करते हैं, शब कदर में करते हैं, शब जुमा करते हैं, लेकिन याद रखिए हाईली रिकमेंडेड टाइम दुआ कबूल होने के वो है रोजे के इफ्तार का वक्त, यानी नमाज से भी ज्यादा जल्दी अगर दुआ कबूल होती, जस्ट लाइक हज, जस्ट लाइक खाने काबा, वो है जिस वक्त आपके हाथ में खजूर होती और आप उस वक्त रोजा इफ्तार कर रहे होते हैं, ये दुआ के कबूल होने का वक्त है, रहमत के दरवाजे खुल जाते हैं, फरिश्तों को भेजा जाता है कि जाओ देखो ये बंदा मोमिन इस वक्त क्या कह रहा है, इसने सारा दिन मेरे लिए रोजा रखा। कल मैं बता चुका हूं कि हर इबादत 50-50 है, हो सकता है कि हमने लोगों को दिखाने के लिए की हो, पब्लिक में फेमस होने के लिए, लेकिन रोजा तो सिर्फ अल्लाह के लिए रखा जाता है, इसने मेरे लिए रोजा रखा है, मेरे लिए जहमत की है, घर में खाना था ये नहीं खा रहा है, पीने का पानी था नहीं पी रहा, इस वक्त जो ये दुआ मांगेगा मैं फौरन कबूल करूंगा। लेकिन आप देखिएगा इफ्तार के वक्त कितने लोग इतना सीरियस होते हैं, वो इतना ज्यादा दिन भर रोजे के बाद थके होते हैं कि खजूर हाथ में है, एक दुआ हमारे यहाँ रूटीन में मांगी जाती है वो भी जरा कम हो गई, अल्लाहुम्मा लका सुम्तु वाला रिज़्क का फर दो, वो जो है दुआ वाले तवक्कल दो, ये जो दुआ ये भी खाली एक रूटीन में, बेहतरीन वक्त है जिस वक्त खजूर आपके हाथ में है अपने लिए कोई दुआ मांगी, वो जो दुआ हम पढ़ते हैं अल्लाहुम्मा लका सुम्तु, ये तो एक जनरल दुआ है हर एक को मांगना, लेकिन फिर हर एक का अपना प्रॉब्लम, किसी को बीमारी का प्रॉब्लम, किसी के लिए मसलन जॉब का प्रॉब्लम, किसी के घर के अंदर टेंशन है वो प्रॉब्लम, हर किस्म का अलग अलग इंडिविजुअल प्रॉब्लम। खाली हज के मौके पे खाने काबा जाके दुआ ना मांगिए, वो मैंने देखा जब लोग हज पे जाते हैं किस तरह से दुआएं मांगते हैं, रोते हैं गिलगिलाते हैं, उस वक्त जोक नहीं चल रहे होते, उस वक्त इधर उधर की बातें नहीं होती, खास फर्स्ट टाइम जब आदमी एंटर होता है खाने काबा की तरफ। लेकिन रोजे के आलम में मैंने देखा कि नॉर्मली लोग याद ही नहीं करते हैं कि कितना इंपॉर्टेंट मौका, इस वक्त इतना अल्लाह हमसे खुश और राजी, जो हम मांगेंगे वो कबूल कर लेगा। बल्कि अब एक बात और होगी कि मौलाना दुआएं तो बहुत सारी, अगर सारी दुआएं मांगने लगे खजूर हाथ में लेकर تو جتنی دیر میں ہم دعا کر کے ختم ہوں گے وہ افطار جو ویسے ہی کم ہوتا ہے بالکل ختم ہو جائے گا. ہر آدمی تو اتنا ویٹ نہیں کرے گا نا, ہم تو دعائیں مانگ رہے ہیں, معلوم ہے یہ بھی گیا ہاتھ سے جو سامنے رکھا تھا سموسا اور پکوڑا اور جو کچھ بھی تھا. نہیں, اتنی ساری دعائیں نہیں, یعنی یہ دعائیں ساری لفظ بلفظ ذہن میں ہی لانا ہے. ذہن میں ہونا چاہیے, افطار کے وقت سے پہلے مینٹلی پریپیئرڈ ہوئیے کہ اللہ سے کیا مانگنا ہے. جب کھجور ہاتھ میں ہو ذہن میں بس ایک اسکیچ چلائیے, وہ والی دعائیں, یہ میری دعائیں. اور اس کے لیے میں ایک اور ایگزامپل دیتا ہوں, حج اور روزہ کتنا کلوز ہے, اور پھر آج کے ٹاپک پہ آتا ہوں. دیکھیے اسلام میں جتنی عبادتیں ان میں اور روزے میں ایک ڈفرنس اور, جتنی دوسری عبادتیں اسلام میں آئی ہیں وہ کس طرح آئی ہیں کہ جب پہلی دفعہ واجب کی گئی پہلے پہل فرسٹ ٹائم تو اس کو بہت ہی ایزی اور سمپل رکھا گیا, گریجولی آہستہ آہستہ اس کو ڈیفیکلٹ کیا گیا, یہاں تک کہ جو آج ہمارا سامنے اسٹیج ہے. اب ٹائم تو ہے نہیں اتنا, اس لیے میں دو ایگزامپل دیتا ہوں. نماز, پہلے پہل اسلام میں صرف دو نمازیں واجب ہوئی تھی, فجر کی اور مغرب کی. ابھی نئی نئی نماز واجب ہو رہی ہے, ایک دم سے ساری نماز تو نہیں بتائی جا سکتی, آہستہ آہستہ. اس کے بعد جب مسلمان کو پانچ سال چھ سال ہیبٹ ہو گئی دو نماز پڑھنے کی, پھر یہ دو نمازوں کو چینج کر کے پانچ کیا گیا. لیکن ابھی بھی نمازیں پانچ ہی تھی لیکن رکعت ٹین تھی, ہر نماز دو رکعت کی تھی. اسلام کے شروع میں ظہر عصر عشاء سب مغرب سب دو رکعت, پہلے دو نمازیں تھیں 2+2=4, اس کے بعد 2+5 پانچ نمازیں آ گئی لیکن دو رکعت. تھرڈ اسٹیج میں جا کر پانچ نمازیں 17 رکعت قیامت تک کے لیے واجب ہوئیں. بالکل لاجیکل چیز ہے کہ ایک بچے کو اگر آپ کوئی چیز سکھائیں گے تو ساری چیزیں ایک دم نہیں, شروع میں سمپل پھر ذرا مشکل پھر اور مشکل پھر اور مشکل. شراب, شراب اسلام میں کتنا بڑا گناہ, اللہ ایک سیکنڈ کے لیے راضی نہیں ہے کہ کوئی مومن شراب پی. لیکن جب اسلام آیا تو پورا عرب شراب پینے کا عادی تھا, ہیبٹ تھی, ان سے ایک دم کہا جاتا شراب حرام, تو بہت ہی ان کے لیے ڈیفیکلٹ ہوتا. ہو سکتا ہے کہ لوگ اس کے اوپر عمل کرتے لیکن زحمت بہت ہوتی. قرآن کہہ رہا ہے روزے کی آیت, یرید اللہ بکم الیسر ولا یرید بکم العسر, اللہ شریعت کے ذریعے تمہیں ڈیفیکلٹی میں نہیں ڈالنا چاہتا, شریعت آسان. تو پہلے شراب حرام نہیں ہوئی, گریجولی شراب کو ڈسکریج کیا گیا. پہلے کہا گیا کہ شراب جو ہے یہ بری چیز ہے, اپنے آپ کو اس سے بچاؤ, جیسے جس کو آج کل ہم مکروہ کہتے ہیں, حرام نہیں مکروہ. ایک دل میں نفرت پیدا کی گئی. کچھ ٹائم گزرا, کہا کہ لا تقربوا الصلاۃ وانتم سکارا, دیکھو نماز کے وقت شراب نہ پینا بلکہ نماز سے اتنا پہلے شراب اسٹاپ کرو کہ نشے کے عالم میں نماز نہ ہو. اب یہ ہے کہ تھوڑا دن میں پانچ نمازیں پڑھنا ہے, کم سے کم پانچ گھنٹے سات گھنٹے شراب پہ بین لگا. پھر تیسرے اسٹیج میں کہا گیا اب شراب ٹوٹل حرام ہو گئی. اور سارے واجبات کا یہی مسئلہ ہے. میرے پاس ٹائم نہیں ہے کہ میں ایک ایک ایگزامپل دوں. ہر واجب, اور جیسا میں نے کہا لاجیکل چیز, بچے کو ہم پڑھنا سکھاتے ہیں پہلے دن ہی لا کر اس کو وہ کالج کی یا یونیورسٹی کی کتاب نہیں پڑھاتے گریجولی. میں اپنی مثال دوں, اپنی سے مطلب اب بڑے آدمیوں کی. ڈاکٹر کہتے ہیں جی آپ نے ایکسرسائز نہیں کی, ایکسرسائز بہت ضروری, بہت ضروری. مولا متقیان کی ایک حدیث ہے کہ آدمی 40 سال کے بعد اپنی صحت کے بارے میں اتنا ہی اس کو کوشش ہونا ہے اور خیال کرنا ہے جتنا اپنی آخرت کے بارے میں. جب 40 پہ پہنچ جاؤ تو بہت زیادہ احتیاط کرنا. اس کا مطلب یہ نہیں کہ بفور 40 ہر چیز کی اجازت, لیکن 40 کے بعد تو اوور کوشش ہونا ہے. لیکن میں نے ڈاکٹر سے کہا کہ اچھا میں نے تو کبھی ایکسرسائز نہیں کی, اب شروع کروں؟ کہا کریں لیکن آہستہ آہستہ کریں. آپ کی ایج ایسی ہو گئی, گریجولی کرنا. یہ نہیں کہ آپ نے پہلے دن دو گھنٹے کی ایکسرسائز کر, نہیں, آپ 15 منٹ شروع کریں, پھر جب تھوڑی ہیبٹ ہو تو آدھا گھنٹہ, پھر ہو تو ایک. بالکل لاجیکل چیز. مگر اسلام میں صرف دو عبادتیں ایسی جو پہلے ڈیفیکلٹ تھی پھر اس کو ایزی کیا. نمبر ایک حج. لیکن چلے حج میں پھر بھی اس کا ریزن سمجھ میں آتا. وہ کیا ریزن؟ وہ ریزن یہ ہے کہ حج جو ہے اسلام سے پہلے عرب لوگ کرتے چلے آئے, حج کی ان کو ہیبٹ آلریڈی تھی, تو ان سے کہا کہ چلو حج کرو, پھر اس کو ایزی کیا. کیا ایزی کیا؟ یہ آپ یہاں نہیں سمجھ سکتے. انشاءاللہ اگر ہماری اور آپ کی اس سال مکے میں ملاقات ہوگی تو جو آدمی حج کر رہا ہو وہی یہ مسئلہ سمجھے کہ کیسے حج کو ایزی کیا. اور دوسری عبادت ہے روزہ. لیکن روزہ جو ہے وہ حج سے ڈفرینٹ ہے. आज तो हमने कहा कि अरब पहले से करते आ रहे थे, उनको इसकी प्रैक्टिस थी, तो चलो मुश्किल है आसान कोई प्रॉब्लम नहीं। रोजा तो पहले दिन से ही अरबों के लिए मुश्किल था, रोजा इस्लाम में पहले डिफिकल्ट था, फिर इस्लाम ने रोजे को आसान किया। वाय क्यों? यही जो अभी आपने आज का मैसेज सुना, दुआ की वजह। दुआ देखिए, दुआ में इतनी ताकत है कि अल्लाह ने शरीयत चेंज कर दी। शरीयत उस चीज का नाम है कि हलालो मोहम्मद इन हलाल इला यौमिल कयामा, वह हराम हु हराम इला यौमिल कयामा। जो हलाल मोहम्मद है कयामत तक हलाल है, हराम कयामत तक हराम है। किसी की ये अथॉरिटी नहीं है कि हलाल को हराम करे, हराम को हलाल करे। मुझे अभी तक याद है मरहूम आयतुल्लाह खुई के जमाने में एक इसनाशरी मोमिन बैंक कायम किया, बैंक इस्टेब्लिश किया, और बैंकिंग की दुनिया में आना उस वक्त भी बहुत डिफिकल्ट था और आज भी, क्योंकि बैंक वो है कि जो पूरा जीव लोगों के हाथ में, वो किसी को इसमें एंटर होने ही नहीं देते, और अगर कोई इसमें आ जाता है तो उसको इतनी बैड एग्जाम्पल बना देते हैं कि उसकी जनरेशन तक दोबारा ये गलती नहीं करती। एक मोमिन ने पाकिस्तान में एक बैंक स्टार्ट किया, बल्कि ये कहिए कि इंडिया में स्टार्ट किया था, फिर पाकिस्तान में वो अपने बैंक को लेके आ गए। लेकिन जब मरहूम आगा खुई की मर्जियत का जमाना स्टार्ट हुआ आगा मोहसिन हकीम के बाद, तो एक और मोमिन ने एक और बैंक कायम किया दुनिया में, ओ तो बहुत बड़ा बैंक था। ये दोनों बैंक मोमिन के थे और फतवा तो बिल्कुल वाजे था कि बैंक चूंकि इंटरेस्ट पर बेस करता है, इसलिए बैंक में जॉब करना भी हराम है, बैंक के शेयर खरीदना भी हराम है, और बैंक को एस्टेब्लिश करना भी हराम है। अच्छा, मोमिनीन के दो बड़े बैंक थे, एक पाकिस्तान में बड़ा फेमस था उस वक्त, ये बात हो रही है 70s की, और एक तो पूरी दुनिया में उसका नाम था, और जो दूसरा बैंक था उसने वाकई जूस लोगों को हिला के रख दिया, बाद में उसका रेवेंज भी दिया गया, लेकिन वो अलग स्टोरी। अच्छा, जब ये बैंक मोमिनीन ने इस्टेब्लिश की तो इसमें ज्यादातर जॉब भी मोमिनीन को मिले, बल्कि एक जमाने में तो पाकिस्तान में मशहूर था कि जिसे कहीं कोई जॉब नहीं मिलता वो चला जाए, वो फुला शेठ साहब है, बहुत लोगों की मदद भी करते हैं और बहुत बड़ा उनका बैंक भी है, फौरन जॉब मिल जाएगी। इधर देखिए, जॉब हमेशा दुनिया में प्रॉब्लम रहा, बैंक का जॉब हमेशा एक बहुत अच्छा जॉब माना जाता कराची में, तो उस वक्त से लेके आज तक जब लोग अपनी बेटी की शादी करते हैं पता चले लड़का बैंक में मुलाजिम है, आंखें बंद करके यस कर देते हैं, जबकि शरीयत कहती है कि जिसने ऐसे को अपनी बेटी दी जहां च्वाइस हो, कि जो पहले हराम करता है उसने इतना बड़ा गुनाह किया जैसे किसी नबी के कत्ल का। लेकिन ये हदीस अभी इनकम्प्लीट है, इस पर आप अभी अमल ना कीजिएगा, मेरी आगे की तकारीर का वेट कीजिएगा। खुलासा ये है कि बड़ा गुनाह, लेकिन बैंक का जॉब बड़ा अट्रैक्टिव होता है। मुझे नहीं पता टॉयलेटन में कितने आदमी बैंक में मुलाजमत करते हैं, लेकिन शायद कोई ना करता हो पाकिस्तान में, इंडिया में आज। तो अब एक तरफ दुनिया जो है अट्रैक्शन, शैतान, इतना अच्छा जॉब, और मोमिन का बैंक, हर फैसिलिटी मौजूद। देखिए, बहुत सारी फैसिलिटीज ऐसी हैं जो मोमिन क्या मिलती है दूसरे क्या नहीं मिलेंगी। आशूरे के दिन छुट्टी कर ली, 23 रमजान रात भर जागे, सुबह के वक्त जरा देर से गए, मोमिन इदारों में चल जाएगी। और दूसरी तरफ मर्जी का फतवा हराम 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 हराम। तो अब लोगों ने आगाए खुई से मुख्तलिफ तरीकों से सवाल किए, किसी ने इस तरह के एक सवाल इस तरह गया कि जिसमें पहले तो इन्हें कोशिश की थी मर्जी की जो है ना उसको ब्रेन वॉश किया गया कि जी आजकल जॉब इतना मुश्किल है, शिया वैसे ही हर फील्ड में बहुत पीछे हैं, इतना अच्छा हमारा बैंक कायम हुआ है, मोमिनीन को इतना फायदा मिल रहा है, जॉब भी मिल रहे हैं, बिजनेस के लोन भी मिल रहे हैं, कम से कम इस बैंक के लिए तो आप परमिशन दे दीजिए कि ये बैंक बनाना भी जायज है और इस बैंक में जॉब करना भी जायज। देखिए, एक बात आदमी आज भी कहता है और उस वक्त भी आर्गुमेंट था, मुझे याद है मेरा अर्ली स्टेज था रिलीजियस एजुकेशन का, वो पूरा सवाल मेरे सामने भी आया था, उसमें यह भी कहा गया था कि ये कौन सी कॉमन सेंस की बात कि हम अपना सारा पैसा यहूदी बैंक में रखे उनको बेनिफिट पहुंचा, अपने मोमिन को क्यों बेनिफिट ना पहुंचा। बहुत सारे आर्गुमेंट थे, मर्जी की यही खासियत तो होती है ना कि बहुत ही सिंपल और शॉर्ट उसका रिप्लाई होता है, صرف ایک جملہ آغائے خوی کی طرف سے آیا، وہ یہ تھا کہ ہم شریعت کو بتاتے ہیں، شریعت کو بناتے نہیں. جو شریعت اللہ نے بھیجی ہے مرجے کی اتھارٹی نہیں ہے کہ وہ کہے کہ جی نہیں اچھا یہ پرابلم ہے تو ایسا کر لو، یہ حلال کو حرام کر لو، حرام کو حلال کر دو. نہیں، جو شریعت میں 1400 سال پہلے رسول اللہ مسئلہ بتا گئے ہم وہ خالی آپ تک کنوے کر سکتے ہیں، لیکن یہ ہم نہیں کر سکتے کہ شریعت بنا لے. یہ مرجے تک کہہ رہا. یہ میں اس لیے بھی کہہ رہا ہوں کہ میرا اصل جو ٹاپک ہے وہ تو چل رہا دعا، لیکن کل میں نے کہا تھا نا اللہم اصلح کل فاسد من امور المسلمین، دنیا کو بھی دیکھی. آج کل انٹرنیٹ پر ایک بہت ہاٹ قسم کا سبجیکٹ ای میل ایکسچینج ہو رہے ہیں. ہو سکتا ہے ہم اور آپ اس کو لائٹ لیں، لیکن وہ جو میں نے وفات رسول خدا کی مجلس میں پڑھا تھا نا وہ چیز، وہ کیا ہے؟ وہ یہ ہے کہ عراق کی شیعہ پاپولیشن نے آیت اللہ سیستانی کو چھوڑ دیا، اور اب آیت اللہ سیستانی کی وہاں کوئی ویلیو نہیں رہی، اور آیت اللہ سیستانی اب بالکل سائلنٹ ہو گئے، کچھ نہیں بولتے، کیونکہ ان کو پتا ہے کہ اگر میں کچھ بولوں گا تو لوگ میری تقلید چھوڑ لیں گے، میری تقلید کو چینج کر دیں گے، وہ اپنی تقلید کی وجہ سے خاموش. اچھا یہ جو آرٹیکل جس نے بھی لکھا ہے کوئی جو ہوگا، ورڈنگ اس کی بڑی اچھی، ایسا لگتا ہے کہ آغائے سیستانی کا اس سے زیادہ رسپیکٹ کرنے والا کوئی نہیں، لیکن پورے آرٹیکل کا جو ہڈن انڈر دا لائن، جو اس کے اندر پوائزن ہے، جو شوگر کوٹیڈ ہے، وہ یہ کہ اتنا عظیم شیعہ مرجع پبلک اوپینین کے ڈر سے خاموش ہے کہ لوگ کہیں میری تقلید کرنا نہ چھوڑ دیں. یہ مرجع کا کبھی پرابلم نہیں ہوتا، ساری دنیا تقلید کرے تو اسے خوشی نہیں ہوتی، اور سب لوگ اس کی تقلید چھوڑ دیں تو اسے کوئی غم نہیں ہوتا. بلکہ مرجے تو کہتے ہیں کہ جب کوئی آدمی آ کر ہم سے ایک مسئلہ پوچھتا تو ہمارے لیے اس کا جواب دینا زیادہ مشکل ہے. اگر وہ کہے کہ اے مرجے میں آپ کے تیر مارنا چاہتا ہوں، کہتے ہیں وہ آسان ہے، وہ پین کم ہے، اور مسئلے کا جواب دینا مشکل ہے، اس لیے کہ وہ مسئلہ ہم سے پوچھے گا، وہ عمل کرے گا، قیامت کے دن اللہ اس سے کوئی سوال نہیں کرے گا، گردن پکڑی جائے گی مرجے کہ تم نے کیوں اس سے کہا کہ یہ حلال ہے کہ حرام ہے، تم اس کو ایکسپلین کرو. اپنے عمل کا کی ریسپانسبلٹی اپنے کندھے پہ آدمی نہیں لے سکتا ہے. کہاں 1 ملین یا 2 ملین یا 10 ملین شیعوں کے اعمال، کہتے شریعت میں ہم پر واجب ہے فتویٰ دینا، اس لیے ہم فتویٰ دیتے ہیں، ورنہ تقلید کرنے کا، تقلید کروانے کا کسی مرجے کو شوق نہیں ہے. یہ میں اس لیے واضح کر دوں کہ ماہ مبارک رمضان میں ایک عبادت اور بہت زیادہ ہوتی، کل کی لسٹ میں ریپیٹ نہیں کر رہا ہوں، ٹائم نہیں. روزہ ہم لوگ رکھتے ہیں، دعائیں ہم لوگ کرتے ہیں، زمانے کے امام کو یاد کرتے ہیں، قرآن کی تلاوت کرتے ہیں، شب قدر گزارتے ہیں، مگر ایک عبادت اس مہینے میں اور بہت ہوتی، وہ یہ کہ پورا سال نہیں، اس ایک مہینے مرجے کو اتنا برا بھلا کہا جاتا اور اتنا کنڈیم کیا جاتا، خاص طور پر چاند رات اور عید کا دن. او ہو، ساری دنیا کے سارے مراجے جو ایسا لگتا ہے کہ ہم لوگ حاجی ہیں اور شیطان کو کنکر مارنے حج کے اوپر جا رہے ہیں. جہاں جائیے مرجے کی برائی ہو رہی، صرف اس لیے کہ بقول مومنین کہ ہماری عید خراب کر کے رکھ دی اس مرجے نے. اور ایسی ہمارے جو ینگسٹر ہیں نا، 16-16 سال کی لڑکیاں اور 18-18 سال کی لڑکیاں، ایسی ورڈنگ استعمال کرتی ہے ایک مرجے کے بارے میں کہ آدمی صرف اتنا سوچ لے کہ ایک 80 سال کا بوڑھا آدمی ہے، مرجے نہیں ہے، عالم نہیں ہے، مومن نہیں ہے، اس کی ایک رسپیکٹ ہوتی ہے. کریزی 80 ایئرز اولڈ مین سٹنگ ان نجف اسپوائلڈ اور عید. یہ لندن کی ایک لڑکی ای میل بھیج رہی ہے سارے مومنین کرام کو، عید کا دن کیا آتا ہے، تمام مراجے کو ہم کنڈیم کرتے ہیں، ماہ رمضان میں یہ عبادت سب سے زیادہ ہوتی. جہاں جائیے سو دنیا میں یہی ایشو چل رہا ہوگا، اور گریجولی آہستہ آہستہ آگے بڑھے گا. ابھی تو روزوں کا مسئلہ ہے کہ آج ہمارا دوسرا روزہ ہے کہ تیسرا روزہ ہے، عید کے دن جا کے یہ پیک پر پہنچے گا. تو اب اس موقع پر جب مرجعیت کے خلاف ہر رمضان میں ہمارے ینگسٹر ان کو برین واش کیا جاتا، اس وقت اس قسم کی ای میل کہ جی وہ آغاز سیستانی دیکھیے بالکل خاموش ہو گئے، کچھ نہیں بول رہے ہیں، اب اسٹیٹمنٹ بھی نہیں آ رہے ہیں، کیونکہ ان کو پتا ہے کہ اب میں بولا تو عراق کے شیعہ مجھ کو چھوڑ دیں. جی وہ مرجعیت کے خلاف وہ کام ہے جو میں نے وفات رسول خدا کی مجلس میں تھوڑا سا پڑھا تھا, اور اس سال دو تین مجلسیں اور آئیں گی. لیکن یہ ساری باتیں بیچ میں کس لیے آ گئی؟ وہ اس لیے آ گئی کہ مرجع بھی شریعت بتاتا ہے وہ بنا نہیں سکتا, چنانچہ اگر وہ یہ دیکھے کہ پبلک اوپینین میرے خلاف جا رہا ہے, ایسا مسئلہ بتا دو لوگ خوش ہو جائیں گے, وہ نہیں بتا سکتا, یہ اس کے اختیار میں نہیں ہے, اس کی اتھارٹی نہیں ہے. تو شریعت میں کوئی چینج نہیں کر سکتا, مگر اللہ تو چینج کر سکتا, اور اللہ نے اپنی شریعت کو چینج کیا روزے دار کی دعا کی وجہ. دعا میں کتنی بڑی طاقت ہے کہ جو شریعت نائب امام مرجع بھی چینج نہیں کر سکتا, جو شریعت امام بھی چینج نہیں کر سکتا, جب مومن پوری سنسیئرٹی سے دعا مانگتا اللہ وہ شریعت چینج کر دے گا. کیسے؟ ایک چھوٹا سا واقعہ ہے لیکن آپ کو پتا چلے گا کہ افطار کے وقت کھجور ہاتھ میں لے کر چھوٹی سی دعا پڑھتے وقت بھی آپ کے ذہن وہ دعائیں ہونی چاہیے جو آپ کو اللہ قبول کروانا ہے, اور جس کے لیے آپ بعد میں مولانا کو پکڑتے ہیں, مولانا میرا فلا مسئلہ ہے کوئی دعا بتائی. ارے جو دعا کا بیسٹ گولڈن ٹائم تھا وہ تو آپ نے ویسٹ کر دیا کھجور ہاتھ میں لے کر. پھر میں جملہ دوہرا دوں, پوری دعا ایک ایک کر کے اس وقت مانگنے کی ضرورت نہیں ہے. اسی لیے قرآن نے صرف روزے کے موقع پر کہا اذا سالک عبادی انی فانی قریب, جب تم دعا مانگتے ہو میں تمہارے بہت قریب ہوں. یہ ضروری نہیں ہے کہ تم ڈیٹیل میں الگ الگ ایک ایک دعا مانگو اور اتنی دیر میں افطاری کا سامان ختم ہو جائے, نہیں, ساری دعائیں ذہن میں ہوں, کھجور کے وقت اپنی اٹینشن ادھر کرو, پروردگارہ میری دعا قبول کر لے, اور کھجور کھائی تو ساری افطاری بھی آپ کو مل جائے گی. اب لیکن دیکھیے اللہ کو روزے دار کی دعا کتنی پسند. شروع میں جب پہلے سال اسلام میں روزہ واجب ہوا تھا تو روزے کا وہی پروسیجر تھا جو آج ٹوائلٹن میں کئی مومنین نے مجھے بتایا کہ ان کا ہے. لیکن بہرحال یہ جو ابھی آپ لوگ روزہ رکھتے ہیں یہ والنٹیئر ہی ہے نا, اس وقت کمپلسری تھا. وہ کیا تھا؟ وہ یہ تھا کہ افطار کے ٹائم پر آپ کو کھانے کی اجازت ہے, ٹھیک ہے, جب تک کہ آپ کو نیند نہ آئے آپ جتنا چاہیں کھائیں پیئے, لیکن جیسے ہی ایک نیند آ گئی اب اس کے بعد آپ کے لیے کھانا پینا حرام ہو گیا, ایون رات کو بھی. یعنی 7:25 پر آپ نے افطار کیا اور 8 بجے ذرا بیٹھے بیٹھے ذرا سے نیند آ گئی, اب سو گئے, اب یہیں سے آپ کو روزہ اسٹارٹ ہو گیا. یہ پہلا سال اسلام میں جو تھا نا وہ ایسا تھا. اب آپ پوری رات بھی کچھ نہیں کھائیں گے, سحری میں بھی کچھ نہیں کھائیں گے, نیکسٹ پورا دن آپ کو روزہ رکھنا. تو لوگ کہتے ہیں یہاں پہ ٹوائلٹن میں کہ مولانا کچھ ٹائمنگ ایسے کہ ہم ایک ہی وقت کھانا کھاتے ہیں بس رات کے شروع میں, پھر اس کے بعد رات بھر کچھ نہیں کھاتے. لیکن وہ آپ کا والنٹیئر ہی, ہمارے پیاس لگے تو آپ پانی پی سکتے ہیں, صبح کو چائے کی خواہش سے چائے پی سکتے ہیں, تھوڑی بھوک لگے تو آپ ایک آدھ بریڈ کا سلائس کھا سکتے ہیں. پہلے حرام تھا, حرام, اس لیے جو کچھ کھانا ہے نیند آنے سے پہلے پہلے کھا لو. اب یہ ہوا کہ 22واں یا 23واں پہلے ہی سال 22 روزے ہوئے تھے, 23 روزے رسول اللہ شام کے وقت روزے سے جسٹ بفور 1 گھنٹہ پہلے مدینے کی ایک مارکیٹ بازار سے جا رہے, دیکھا کہ کراؤڈ, پیغمبر وہاں پہنچے, بھائی کیا بات, زمین پر ایک صحابی جناب قیس بے ہوش فینٹس بیماروں کے گر پڑے, کولیپس ہو چکے ہیں, اور لوگ ان پہ پانی ڈال کے پنکھا ہلا کے ان کو ہوش میں لانے کی کوشش کر رہے ہیں. خیر تھوڑی دیر کے بعد انہوں نے آنکھیں کھولی, اٹھ کے بیٹھے, پیغمبر نے پوچھا کیا بات, اگر تم بیمار ہو مریض ہو تو روزہ تم پہ حرام ہے, تم نے روزہ کیوں رکھا؟ کہا کہ نہیں یا رسول اللہ میں کوئی بیمار نہیں ہوں, مریض نہیں, بڑا ہیلدی ہوں. تو پھر یہ کیا حالت ہے؟ کہا ہوا یہ تھا کہ کل کے روزے میں شام کے وقت جب میں گھر آیا تو نماز پڑھ کے, کیونکہ مستحب یہ ہے کہ آدمی پہلے مغرب عشاء پڑھے پھر روزہ افطار کرے, حتیٰ کھجور بھی بعد میں کھانے کا ثواب, اور رسول اللہ خود نماز پڑھاتے ہیں, تو میں پہلے مسجد میں آپ کے پیچھے نماز پڑھا پھر میں گھر گیا. میری بیوی اس وقت کھانا پکا رہی تھی, کوکنگ کر رہی تھی. پرانا زمانہ ہے, کوئی یہ فریزر اور فریج وغیرہ کی سہولت نہیں ہے, سپر مارکیٹ نہیں ہے, ہر چیز فریش آتی ہے, فریش پکائی جاتی. لیکن کچھ ابھی پہلا رمضان ہے نا, ٹائم کیلکولیشن میں غلطی ہو گئی, جو ٹائم تھا 7:30 اس وقت تک کھانا پریپیئرڈ نہیں ہوا تھا, उसने कहा बैठ जाओ, अभी मैं खाना पकाती हूं। मैं वहीं किचन में बैठ गया। सारा दिन काम करता है ये आदमी, और काम भी कोई व्हाइट कॉलर जॉब नहीं बल्कि लेबर वर्क, तो बहुत थका हुआ था, भूख भी थी, प्यास भी थी। पहला रोजा जो इस्लाम में आया, गर्मी में आया, बहुत सख्त गर्मी थी। या रसूल अल्लाह, मैं किचन में बैठ गया और उसी तरह से बैठा जिस तरह से टॉयलेटन के मोमिनीन बैठे, और अच्छा ये बैठना, दीवार से टेक लगा था भाई। बीच में आदमी बैठे तो नींद नहीं आती, दीवार से टेक लगा ले तो नींद आ जाती। मैं बैठ गया, बीवी खाना पका रही, बिल्कुल फ्रेश खाना है, स्मेल भी आ रही है, खाना आने वाले, लेकिन बैठा तो दिन भर मैंने काम किया है, जमीन खोदी है, बहुत सख्त काम, भूख भी है, प्यास भी है, आंख लग गई, नींद आ गई दो मिनट के, लेकिन दो मिनट हो कि आधा मिनट, इफ्तार का टाइम गुजर गया। 7:30 पे इफ्तार का टाइम आया, 7:35 पे फिनिश हो गया, क्योंकि इसको नींद आ गई। ठीक है, वो शरीयत का मसला आपने बताया था, मैंने उसको फॉलो किया, खाना बीवी ने पका दिया, लेकिन मैं नहीं खा सकता था क्योंकि नींद आ गई। बस छोटी नींद आएगी दो मिनट की, लेकिन दो मिनट की नींद हो, मसला अपनी जगह। पूरी रात मैंने फाका किया, खाना तो छोड़े, पानी भी नहीं पिया, फिर सुबह से काम शुरू कर दी। पहला साल जो इस्लाम में रोजे वाजिब हुए, 2 हिजरी थी, जब इतना मदीने के अंदर फूड की शॉर्टेज थी कि पूरे 11 महीने लोग फाका करते थे, रमजान तो छोड़ी, अपने पेट पे पत्थर बांधा करते थे ताकि भूख न लगे। तो आज सारा दिन काम करूंगा तो रात को कुछ खाना तैयार होगा। अब मैं पहले दिन पूरा दिन रोजा, पूरी रात रोजा, आज का पूरा दिन रोजा, शाम तक इतना कमजोर हो गया कि जमीन पे गिर पड़ा, बेहोश होगा। मैं इधर पैगंबर ने उसकी बात सुनी और वापस मस्जिद में गए, तो यही जो आयतें मैं आपको दिखा रहा था सूरह बकरा की, इसी में वो वाली आयत नाजिल हुई। पहले दुआ वाली, दुआ के फौरन बाद वाली आयत नाजिल उसी वक्त। अभी पैगंबर ने कैस की स्टोरी सुनी, जिसने आखिर में एक जुमला कहा था कि या रसूल अल्लाह, आपने शरीयत का मसला बताया, मैंने फॉलो किया, कुछ नहीं खाया पिया, लेकिन काश अल्लाह मुझे फैसिलिटी दे देता कि अगर नींद की वजह से थोड़ी देर में सो गया तो मुझे खाने की इजाजत मिल जाती। ठीक है, एक आम आदमी को परमिशन ना मिलती, लेकिन जो मेरा केस है, जो हमने इफ्तार अभी किया ही नहीं है, एक तो है कि आपने पहला इफ्तार कर लिया, फिर नींद आ गई, अब इफ्तार कुछ ना खाई, लेकिन मैंने अभी कुछ भी खजूर भी नहीं खाई, या रसूल अल्लाह, अल्लाह काश मुझे फैसिलिटी दे देता। उसने इतना कहा, और इधर रसूल मस्जिद में पहुंचे, अभी मस्जिद के गेट से एंटर हो रहे, जिब्राइल कुरान करीम की वायद लेके नाजिल हो रहे, वाइजा साला का इबाद यानी फैनी करीब नजीब दावत दा, अरे मेरे बंदे जब मुझसे दुआ करो, मैं तुमसे बहुत करीब होता हूँ। कुलू वश्रबू हत्ता यतबयना लकुम अलखैत अलअबयद मिन अलखैत अलअस्वद, अय मोमिनो, अब तुम्हें पूरी रात खाने पीने की परमिशन है, जब तक के फजर का या डॉन का वक्त ना आए, पूरी रात तुम्हें परमिशन है, कुलू जो दिल चाहे खाओ, वश्रबू जो दिल चाहे पियो, हत्ता यतबयना लकुम अलखैत अलअबयद, जब तक के आसमान पे वो हल्की सी लाइट ना आ जाए जो फजर की नमाज कब वाले वक्त है। रोजेदार ने दुआ भी नहीं मांगी, सिर्फ दिल में ख्याल आया कि अल्लाह ये फैसिलिटी दे दे, पूरी सिंसियरिटी के साथ उसके दिल में ख्याल आया। रोजेदार का दिल अल्लाह को इतना पसंद है कि उसकी खुशी के लिए अल्लाह ने शरीयत को बदल दिया और जो हराम था उसको हलाल कर दिया, बस दिल में ख्याल आए। ये रोजे की दुआ इतनी इंपॉर्टेंट दुआ होती है। तो आप कभी ये नहीं करेंगे कि करबला जाएंगे और हरम में एंटर होंगे और दुनिया भर की बातें करते हुए आगे बढ़ेंगे, दुआ करना भूल जाएंगे। आप कभी ये नहीं करेंगे कि शब कद्र पूरी रात मस्जिद में बैठेंगे और इधर उधर की बातें करें और दुआ ना मांगे, नहीं हो सकता, जरूर दुआ मांगेंगे, लेकिन इफ्तार के वक्त लोग ऐसे ही करते हैं। फिर मैंने कहा कि पूरी डिटेल दुआ की जरूरत नहीं है, खास रोजे के लिए खुदा ने कहा इन्नी करीब, मैं तुमसे बहुत करीब हूं, खाली दिल में अपनी हाजतें रखो, मैं उसी को कबूल करूंगा, मगर कम से कम दिल में तो रखो। और जब बस ये आखिरी जुमले हैं मेरे, और जब ये बात आ गई कि रोजेदार की ख्वाहिश, रोजेदार की दुआ, रोजेदार की विश अल्लाह को इतनी पसंद है कि शरीयत चेंज कर देता, शरीयत कोई छोटी चीज नहीं है, चेंज नहीं होती। तो अब यहां पर एक सवाल ये है कि कुछ लोग कहते हैं, बल्कि अक्सर लोग कहते हैं कि मौलाना हमारी इतनी सारी दुआएं, कितनी दुआएं मांगे। ठीक है, वो तो मैं बाद में बात करूंगा, अभी एक छोटी सी बात सुन ली, और ये जो मैं छोटा सा जोक आपके सामने पेश कर रहा हूं, ये आज के मैसेज के लिए भी है, कल मैं इसे रिपीट नहीं करूंगा, लेकिन कल इसी जोक से बहुत इंपॉर्टेंट मैसेज बनेगा। बिल्कुल मेरे आखिरी जुमले, कितनी दुआएं हम मांगे, एक प्रॉब्लम को थोड़ी हमारा, और फिर जब दुनिया भर के मोमिनीन को भी हम देखते हैं उनको भी याद करना, बस हार्डली 3 मिनट। और ये बेहतरीन स्टोरी है, बहुत छोटा जोक, लेकिन इसके ना पूरा मैसेज। और वो ये कि बनी इसराइल में एक नौजवान था, उसके 3 बहुत बड़े प्रॉब्लम थे। पहला ये कि उसकी मां बूढ़ी थी तो अंधी हो गई। अब ये आजकल का जमाना तो है नहीं, अंधी का मां मर जाए तो बेटा समझता शुक्र का सजदा अदा करो, उस वक्त तो इतना मुश्किल था, मेरी मां अंधी है, बर्दाश्त नहीं होता बेटे को, रात की नींद नहीं आती। दूसरा यह कि उसकी शादी तो हो चुकी थी, उसके यहां औलाद कोई नहीं। आज तो पूरे वेस्ट का यही है कि बच्चे बिल्कुल ही ना हो तो अच्छे, इंडिया वाले तो फिर भी कहते बच्चे 2 ही अच्छे, तो कहते बच्चे ना हो तो ही अच्छे, लेकिन उस पहले जमाने में औलाद बहुत बड़ा मसला था। और तीसरी बात यह कि घर में फाके थे। बहरहाल इस दुनिया में आदमी रहता है, दुनिया इंजॉय करना चाहता, लेकिन हराम तरीके से तो दुनिया हर वक्त मिल जाती है, इसको जायज तरीके से चाहिए। दुआ कर रहा है, दुआ कर रहा है, दुआ कर रहा है, दुआ कर रहा है, 5 साल हो गए कोई दुआ कबूल नहीं हुई। मक्का भी होके आ गया, उस जमाने में जो भी होगा, तौरात की भी तिलावत कर ली, शबे कदर भी गुजार ली, सब कुछ किया। एक दिन उस जमाने के नबी ने इसको कॉल किया और कहा देखो एक मैसेज अल्लाह की तरफ से तुम्हारे लिए आया, और वो ये है कि अल्लाह ने तुम्हारी तकदीर में लिखा था बुक ऑफ फेट कि टिल डेथ 3 में से तुम्हारी कोई दुआ कबूल नहीं होगी। ये ट्रायल था तुम्हारा, टेस्टिंग है तुम्हारी, लेकिन तुमने इतनी दुआ मांगी कि अल्लाह ने तुम्हारी दुआ की वजह से तुम्हारी तकदीर बदल दी, बुक और फेट फेट चेंज कर दी, तुम्हारी डेस्टिनी चेंज कर दी, लेकिन कंप्लीटली नहीं। अब एक दुआ तुम्हारी अल्लाह मान लेगा, बस चॉइस तुम्हारा, जाओ बताओ इसमें से कौन सी दुआ चाहिए, कल आके मुझे रिप्लाई करना। ये भी दुआ का एक रूल है कि अगर दुआ कभी कबूल ना हो तो डोंट बी डिसहार्ड, दुआ मांगे जाइए, मांगे जाइए, मांगे जाइए। तो यहां भी यही हुआ, नबी ने कहा कि वैसे तो था टिल डेथ कोई दुआ नहीं चाहिए चलेगी, लेकिन अब एक दुआ अल्लाह कबूल करेगा। और जाओ तुम्हें टाइम दिया जाता है, जाओ अच्छी तरीके से जाके इस मसले पे गौर करो, सोचो, फिर आके बताओ। पूरी रात पूरा दिन वो बैठा रहा, बीवी से भी मशवरा किया, 3 प्रॉब्लम बढ़े, मां की बीनाई भी चाहिए, बेटे से बर्दाश्त नहीं हो रहा मेरी मां थी, औलाद भी चाहिए, पैसा भी चाहिए। आखिर अगले दिन नबी के पास गया और कहा या नबी खुदा, आपने कहा था कि मैं कोई एक दुआ मेरी कबूल होगी, कोई भी दुआ का, कोई भी दुआ का, इन 3 से हटकर का इनसे भी हटकर कोई एक दुआ अल्लाह ने तुम्हें ऑप्शन दे दिया। कहा मेरी दुआ ये कि अल्लाह वो टाइम आ जाए कि मेरी मां मेरे बेटे को सोने के प्याले में खाना खाते देखे। एक दुआ या नबी खुदा, मैंने एक दुआ मांगी है ना, काउंट कर दीजिए, सिर्फ एक दुआ, मेरी मां मेरे बेटे को सोने के प्याले में खाना खाते दे, मां देखे, दैट मीन्स आंखें आ जाए उसकी वापस, बेटे को देखे, बेटा पैदा हो तो देखेगी ना, और सोने के प्याले में देखे, घर में इतनी दौलत आए तो सोने का प्याला खरीदा जाएगा ना। बड़ी चालाकी से दुआ मांगी, लेकिन बड़ी सिंसियरिटी के साथ। परवरदिगार को इतना पसंद आया, कहा ऐ मेरे नबी से कह दे मैंने इसकी ये दुआ कबूल कर ली, इसको 3 आयतें मिल गई। तो दुआ जो है ना उसमें भी कभी, हर दफा दुआ में चालाकी नहीं चलती, लेकिन कुछ दुआएं ऐसी होती हैं आप इतनी सिंसियरिटी से मांगे, एक दुआ में आपके सारे प्रॉब्लम सॉल्व हो जाएंगे। अब आके देखिए माह मुबारक रमजान में हमें बहुत दुआएं करना, सेहत की भी दुआ है, कुछ लोगों का इमिग्रेशन का मसला भी होता है, कुछ बच्चों की के स्टूडेंट होते हैं, अच्छे नंबर चाहिए ताकि मसलन मेडिकल में उनको एडमिशन मिल जाए, जो भी इनकी फील्ड, कुछ को अच्छे जॉब चाहिए, कुछ को अपने घर का टेंशन दूर करना, कुछ को ये मसला है कि लबनान के मोमिनीन को राहत मिले, ईरान के साहिबान ईमान दुश्मन से बचे रहे, इराक के मोमिनीन इकराम के लिए अच्छा टाइम आए, पाकिस्तान की सिपाही साहबा का सत्यनाश हो, अफगानिस्तान के तालिबान का वजूद खत्म हो जाए, दुनिया भर के मोमिनीन, कुछ अपने कुछ दूसरे। लेकिन यहां पे कैसे इतनी सारी दुआएं, नहीं यहां भी एक दुआ ऐसी कि आप एक दुआ मांगे जिस तरह से इसने अपनी मां के लिए दुआ मांगी, एक दुआ में सारी दुआएं कबूल हो जाएंगी। और यही मुबाह मुबारक रमजान की सबसे अहम दुआ, इसका सिर्फ एक जुमला आज बताता हूं, डिटेल कर आएगी, वो यह है कि जितने आपके प्रॉब्लम وہ آپ الگ الگ دعا مانگیے, لیکن اگر آپ ایک دعا یہ مانگ لیں جو دعائیں افتتاح کے آخر میں آپ مانگتے ہیں کہ خدا بندہ میرے زمانے کے امام کو ظاہر کر دے, تو نہ افغانستان مسئلہ رہے گا, نہ پاکستان مسئلہ رہے گا, نہ عراق کے اندر وہ مسائل رہیں گے, نہ ایران کسی دشمن کی آنکھ میں آئے گا, نہ لبنان کے مومنین پہ کوئی پریشانی طاری ہوگی, نہ آپ کی صحت کا مسئلہ ہوگا, نہ آپ کے جاب کا مسئلہ ہوگا, نہ خاندان کا مسئلہ ہوگا, نہ کمیونٹی میں ڈویژن کا مسئلہ ہوگا, نہ کسی کو امیگریشن چاہیے ہوگا. سویڈن جیسا ہے ویسے انڈیا بن جائے گا, انگلینڈ جیسا ہے ویسے پاکستان بن جائے گا. ایک دعا سچے دل سے مانگیے, سنسیئرٹی کے ساتھ مانگیے, خالی زبان سے مانگیے. رمضان میں یہی ایک دعا قبول کرا لیجئے, آپ کے سارے مسئلے حل ہو جائیں گے. اور یہی دعا افتتاح, دعا افتتاح یہی ہے کہ خدا بندہ اس امام کو ظاہر کر دے. لیکن یہ تو ان شارٹ ہوا, اس کی ڈیٹیل آخر یہ سب کیسے سالو ہوگا وہ انشاءاللہ بعد کی مجلسوں میں آئے گی. تو آج ماہ رمضان کی دوسری اہم ترین عبادت کا بیان بھی ہوا, دعا, اور اس دعا میں بھی جو موسٹ امپورٹنٹ دعا ہے اس کا ذکر بھی ہوا. پروردگارا تجھے قرآن کریم کی انہیں آیتوں کا واسطہ جس میں تو نے دعا کا حکم دیا, ہماری سب سے پہلی سب سے بڑی سب سے اہم اسی دعا کو قبول کر لے کہ اپنی آخری حجت معصومین کے وارث ہمارے آقا اور مولا اور سرپرست امام زمانہ کے ظہور میں تاجیل فرما. پروردگارا تا ظہور امام دنیا بھر میں جہاں جہاں صاحبان ایمان منافقوں اور کافروں کے مظالم کا نشانہ بن رہے ہیں, ان تمام صاحبان ایمان کی حفاظت فرماؤ, ان کافروں اور منافقوں کو ذلیل و نیست و نابود فرماؤ. خدا بندہ ہمیں غیبت میں اپنی امام زمانہ سے ریلیٹڈ ڈیوٹیز پوری کرنے کی توفیق عطا فرما. پروردگارا تا ظہور ہمارے تمام علماء اور مراجع خصوصاً آیت اللہ سیستانی اور آیت اللہ خامنائی کا سایہ ہمارے سروں پہ قائم و دائم فرما, اور مومنین کرام کی ماہ رمضان کی تمام عبادتوں کو قبول فرما. اگر ہم سے روزوں کے درمیان کوئی کوتاہی اور غلطی ہو جائے تو پروردگارا اس کوتاہی اور غلطی کو معاف فرما, ہمارے تمام مرحومین کی مغفرت فرما, جو پریشان حال ہیں ان کی پریشانیاں دور فرما, اور جو جو مومن روزے کے عالم میں آج تھا اور جو شرم روزے سے معاف تھے وہ بھی, ان کی جتنی دعائیں ہیں سب کو قبول فرما. ربنا تقبل.